लाइक शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।
यस हप्ताका प्रमुख समाचारमा जनता समाजवादी दलकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एउटा सार्वजनिक भाषणमा गौर नरसंहार दोहोर्याउने धम्की दिएपछि त्यसको सर्वत्र विरोध भएको छ। विभिन्न राजनीतिक दल लगायतका मानिसले उनको राजीनामा माग गरिरहेका छन् र यसबारेमा कुनै प्रतिक्रिया नदिएपछि सरकार पनि आलोचित बनेको छ। प्रदेश दुईको प्रदेश सभाले मतदान गरेर प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको छ। प्रदेश दुईको नाम मधेस र राजधानी जनकपुरधाम हुने भएको छ। गत शनिबारदेखि नेपालको प्रसिद्ध नाटकघर गुरुकुल फेरि सञ्चालनमा आएको छ। नेपालमा नियमित व्यावसायिक नाटक मञ्चनको सुरुवात गर्ने गुरुकुल करिब एक दशक अघि आफ्नै जग्गाको अभावमा बन्द भएको थियो। हाल भने फेरि नाटक पुतलीको घर देखाएर बानेश्वरको कुञ्ज नाटकघरमा गुरुकुल सञ्चालन हुन थालेको हो। नेपालले यस हप्तादेखि अग्रपङ्क्तिमा रहेका मानिस र 60 वर्षभन्दा माथिका मानिसका लागि कोरोना भाइरस विरुद्धको खोपको थप मात्रा अर्थात् बुस्टर डोज दिन थालेको छ। नेपालमा कोरोना महामारीको तेस्रो लहरमा 34 जनाको मृत्यु भइसकेको छ र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हप्तामै 20,000 बढेर 65,000 बढी पुगेको छ। कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट बढ्दै गएपछि सरकारले विभिन्न सार्वजनिक क्षेत्रहरूमा नियन्त्रणहरू बढाएको छ। यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ भने यातायात लगायतका सार्वजनिक स्थलमा मास्क र सेनिटाइजरको नियमन बढेको छ। यसै सन्दर्भमा मैले अस्ट्रेलियामा उच्च अध्ययन गरेका जनस्वास्थ्यविद समीरमणि दीक्षितसँग कुराकानी गरेकी छु।
समीरजी, सबभन्दा पहिला चाहिँ अहिले यो जुन ओमिक्रोन भेरिएन्ट देखिरहेको छ नेपालमा, त्यो चाहिँ कतिको खतरनाक छ, त्यसलाई कसरी हेर्नु भएको छ, थोरै भनिदिनुहोस् न।
ए हुन्छ, म पहिले एक स्टेप पछाडि जान्छु है। अब हामी अहिले ओमिक्रोन भनिरहेको छौँ, मोस्ट लाइकली ओमिक्रोन नै हो होइन, तर एउटा प्रब्लम कहाँ छ भन्दाखेरि हाम्रो गभर्मेन्ट मेकानिजममा जुन जिन सिक्वेन्सिङ गरेर ओमिक्रोन नै हो भनेर जुन भन्नुपर्छ नि, लास्ट एक महिना हेऱ्यो भने दे हार्डली हार्डली डन एनी सिक्वेन्सिङ एटलिस्ट पब्लिकली। सो वी आर अज्युमिङ इज ओमिक्रोन, जुन बेस्ड अन द इन्फेक्टिभिटी जुन किसिमले बढिरहेको छ केसहरू, वी थिङ्क इज ओमिक्रोन। तर अफिसियली गभर्मेन्टले 80% ओमिक्रोन छ 80% भनेर भन्न सकेको छैन लास्ट 10 डेजमा। सो त्यसले गर्दाखेरि हामी यसरी भनौँ न, मोस्ट लाइकली ओमिक्रोन नै हो, डेल्टा पनि छ तर ओमिक्रोन बढी छ भनेर हामी त्यसमा त्यतातिर द्याट लाइन अफ थटमा गए हुन्छ होइन। र अब त्यो लाइन अफ थटमा जाने हो भने ओमिक्रोन अहिले संसारभरिको डेटा र नेपालकै डेटा पनि हेर्ने हो भने डेल्टाको तुलनामा एकदमै निकै नै कमजोर देखिएको छ। देयर इज नो डाउट अबाउट द्याट, एब्सोल्युटली नो डाउट अबाउट द्याट।
हजुर हजुर, भन्नाले यसबाट चाहिँ रोग कतिको सिभियर हुन्छ अथवा कतिको मृत्यु हुन्छ भन्ने चाहिँ अलिकति कम देखिएको छ डेल्टा भन्दा।
एकदम अहिले पनि डेथ हेर्ने हो भने होइन, हुन त अब त्यही हो कि डेल्टाले गर्दा हो कि ओमिक्रोनले गर्दा भन्न छुटाउनु एकदमै गाह्रो छ, फर द रिजन मैले भर्खर भनेको रिजनले गर्दा। तर पनि अब डेल्टामै जाने हो भने डेल्टाको फर्स्ट 3 विक्समा डेथ नम्बर्स वारेर बढिसकेको थियो, यसपालि नम्बर्स हेभ नट रिजन। एन्ड हस्पिटल बेडमा पनि जुन लेभलको इन्क्रिज जुन डेल्टाको बेला देखाएको थियो त्यसको एकदमै लेस देन भनिहाल्यो, अहिले हेर्दा लेस देन 10% अफ द्याट हेज बिन सिन, त्यो डेटा हेर्नु सकिन्छ। भनेपछि अहिले जुन किसिमको मान्छेहरू अब टेस्ट गर्न आउने मान्छेहरू पनि एकदम सिम्पल सिम्टम्स लिएर आएछन् र अझ कतिजना त सिम्टम लिएर आयो भन्दा पनि फ्यामिलीमा देखे हुनाले आएका छन् अथवा बाहिर जाने मान्छेहरू आएकालाई चाहिँ यसो टेस्ट गर्दा पोजिटिभ भएर देखिएको छ कि। सो इन रियालिटी नेपालमा पनि हस्पिटलाइजेसन एस्पेसली आइसियु र भेन्टिलेटर हेर्नुपर्छ हामीले, त्यसमा एकदमै कम देखाएको छ, डेथ एकदमै नै कम देखाएको छ भने सिम्टम्स पनि माइल्ड टु मोडरेटमा मेजोरिटीलाई देखाएको छ।
हजुर, भनेपछि हामी यो ओमिक्रोन भेरिएन्टदेखि डराउनु पर्दैन नेपालमा, के कस्तो छ तपाईँको विचार?
सतर्क हुनुपर्छ, अभियसली भ्याक्सिनेसनले त इट प्लेज अ रोल, भ्याक्सिन खोप लगाएको मान्छेमा अभियसली डेल्टा होस् कि ओमिक्रोन होस् त्यसले त्यसले त्यति सिभियरिटी गर्न सक्दैन भ्याक्सिन लगाएको मान्छेमा होइन, अथवा पुरानो इन्फेक्सन थियो र ठिक भएको मान्छेमा पनि त्यस्तै हो, मतलब त्यो सिभियरिटी कम छ होइन। र हालसालै भर्खरै मैले आई वाज रिडिङ एन आर्टिकल भर्खरै नेपाली अनलाइनमा जुन चाहिँ नि एपिडेमियोलोजी डिभिजनले रिलिज गरेको डेटा थियो, त्यसमा के देखाएको छ भन्दाखेरि 88% अफ द पिपल हु रिस हेभ बिन हु डाइड भनौँ न सिन्स ओमिक्रोनको जनवरीदेखिको डेटा हेर्ने हो भने विच इज एट्रिब्युटेड टु ओमिक्रोन भनौँ न प्रोक्सीबाट मा चाहिँ 88% अफ द दोज द्याट डाइड त्यसमा 34 हो कि 35 पिपलहरू छन् उहाँहरू चाहिँ सबै अनभ्याक्सिनेटेड भन्छ 88% अफ द पिपल हु डाइड since January beginning day chani where those that were not vaccinated khop nalaga manche ma chani 88% chani mrityu bhayeko dekhiyo bhanji tele pani dekhaucha ki omicron chani samagra ma kada chhai chaina ra aja vaccine laya manche ta ekdamai mild cha ra yesle chani hospitalization ra mrityu bata bachaucha bhanne kura dekhiyo
हजुर हजुर अनि यो तेस्रो लहर सुरु भइ नै सकेको छ नेपालमा कोरोना महामारीको तर यसमा चाहिँ सरकारको तयारी अलिकति कमजोर देखियो तपाईँले पनि भन्नुभयो कि सरकारले ओमिक्रोन हो कि होइन भनेर नै छुट्याउन सकेको छैन भनेर अनि अरू अरू हिसाबले चाहिँ सरकारको तयारी कस्तो पाउनु भएको छ तेस्रो लहरको सामना गर्नलाई
मेरो पनि अब हिजो म एक्चुली टेलिभिजनमै प्रोग्राममै थिएँ म एपिडेमियोलोजी महाशाखाका निर्देशक सही म टेलिभिजनमा थिएँ नेपाल टेलिभिजनमा हामी यही कुरा गरेका थियौँ होइन अब मेरो भनाइ त्यही थियो कि मतलब भ्याक्सिनेसनमा संसारमै भ्याक्सिनेसन प्रब्लम भएको बेला नेपालमा पनि भयो अब नेपालमा भ्याक्सिनेसन रेट राम्रो भएर छ त्यसले गर्दाखेरि त्यो कम्प्लेन मेरो छैन तर जहाँसम्म यो सिक्वेन्सिङको कुरा छ अभियसली लट अफ रुम फर इम्प्रुभमेन्ट देख्छु म किन अब नेपालमा यत्रो ल्याबहरू भएको ठाउँमा पनि सिक्वेन्सिङ नियमित रूपले सिक्वेन्सिङ नगर्नु नेपालमा ओमिक्रोन छ कि डेल्टा छ भनेर एटलिस्ट आधिकारिक रूपमा एउटा रिसर्चको एङ्गलबाट पनि नभन्न भन्न नसक्नु भनेको नेपाल गभर्मेन्टको कमजोरी हो हेर्नुहोस् है अब जहाँसम्म अरू कुराको कुरा छ अब भ्याक्सिन अगाडि नै बढाएको छ दे कुड डु अ बेटर जब विथ भ्याक्सिन मेरो कम्प्लेन चाहिँ अब भ्याक्सिन लाउनलाई मान्छे लाइन बस्नु नपर्ने हो कि लाइन पनि कस्तो भने थोरै थोरै लाइन भएको केही थिएन अब इफ युआर डिलिङ विथ ओमिक्रोन विच इज हाइली इन्फेक्सियस त्यस्तो भाइरस वरिपरि फैलिएको बेलामा लाइन बस्दाखेरि इभन इफ इज आउटडोर्स इभन इफ यु मास्क अप द चान्सेस अफ त्यो इन्फेक्सन चाहिँ बढ्छ कि किनभने बिकज जस्ट बिकज त्यो ओमिक्रोन त्यस्तै भावनाले त्यसले गर्दा चाहिँ यो लाइन बस्ने अब लिमिटेड खोप केन्द्र राख्ने चाहिँ म अझ पनि खुसी छैन सो आइएम होपिङ कि नेपाल सरकारले त्यसलाई चाहिँ अब बढाउनेछ
खोप केन्द्रहरू चाहिँ बढाउनेछ भन्नुभएको
जन पर्छ भन्छु म बढाउन सुरु जाने गरेको छ र एउटा चाहिँ हालसाल है सो वाट दे सेइङ इज उनीहरूले त्यो घुम्टी टोली राख्न लाग्छ भनेको मतलब मोबाइल भ्याक्सिनेसन भेहिकलहरू लिएर गएर ठाउँ ठाउँमा कम्युनिटीमै गएर भ्याक्सिन दिने भन्ने कुरा सुनिरहेको छु मैले होइन सो त्यो हो भने चाहिँ आई होप त्यो चाहिँ इल ह्यापन होइन त्यो भन्छ नि डेफिनेटली गुड साइन हो
हजुर हजुर अनि खोपको खोप बाहेक चाहिँ नेपाल सरकारले के गर्न सक्छ र के गर्नुपर्छ जस्तो लाग्छ तेस्रो लहरको सामना गर्नको लागि भन्नाले अस्पतालहरू बेडहरू जनशक्तिको पनि कुरा आइरहेछ
होइन अब नेपालले यस्तो कि म समथिङ मैले जहिले पनि कम्प्लेन गरेँ यो निजर्क रियाक्सन हामी जहिले पनि गर्छौँ एकदमै निजर्क रियाक्सन डेल्टामा निजर्क रियाक्सन जरुरी थियो किनभने डेल्टा हामीबाटै सुरु भयो भनौँ न हाम्रो रिजनबाट इन्डिया र नेपालबाट नै डेल्टा पहिले आयो and delta had a major impact it caused a lot of problems tara it started from us tele hamle ke garene thathena so hamle knee jerk reaction garyo thikai chha tara omicron ta hyper start bhayena hamile south africa europe hudai america hudai hamka aago bhanji we have had almost a month a bit more than a month to prepare ke ab testo ma aile pani knee jerk reaction garnu bhayena ani ma knee jerk reaction udaharan bhane ka dina khojya bhandari ab jun काठमाडौँ हकमा यो प्रोहिबिटरी अर्डरहरू जुन राखिरहेको छ नेपाल गभर्मेन्टले इट्स रिडिकुलस कि अब जस्तो उदाहरणलाई जोर बिजोर भनेर सुरु गरेको छ कि आजदेखि अब द्याट इज हास्यास्पद भए के देख्दिनँ कि म अब सार्वजनिक सवारी जहाँ मान्छे अफिस त खुलै छन् पसलहरू खुलै छन् मान्छेहरूलाई हरेको आफ्नो गाडी र मोटरसाइकल त हुँदैन अब सार्वजनिक सवारीमा पनि जोर बिजोर गर्दै के हुन्छ यु हेभ द सेम नम्बर अफ पिपल गोइङ टु द सेम डेस्टिनेसन बट तपाईँहरूले सवारी साधन नै घटाइदिएपछि अब जब 30% लिएर जाऊ भन्न सकिन्छ पोसिबलै हुँदैन नि मान्छेहरू काम त जानै पर्यो है यसो गर्दाखेरि झन् सङ्क्रमण बढ्ने डर भयो अब निजी गाडीलाई जोरबिजोर गरेर के भने गाडीभित्रबाट कसले सार्छ भने भन्छ यस्ता यस्ता यो फेल्ड मेथोडोलोजी अहिले पनि हामी गरिरहेछौँ र त्यो गर्नको लागि देखाइरहेछौँ कि भन्छ यस्तो कुरा चाहिँ रोक्नु पर्यो बरु होइन गर्नुपर्ने के भन्दाखेरि टेस्टिङ बढाउँ होइन टेस्ट सिमानामा टेस्ट गरौँ एयरपोर्टमा टेस्ट गरौँ समुदायमा टेस्ट गरौँ एन्टिजेन टेस्ट लिएर जाउँ यस्तो यस्तो कुरा गर्नुपर्ने हो मास्क लगाउन प्रेरित गरौँ होइन यस्तो यस्तो कुरा गर्नु पर्यो भ्याक्सिन लगाऊ तर यो निजर्क रिस्पोन्स चाहिँ गर्न छोड्नु पर्यो क्या नेपाल सरकार
हजुर 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 अनि समीरजी, तपाईँले चाहिँ आफ्नो अध्ययन चाहिँ अस्ट्रेलियामा गर्नुभएको थियो धेरै वर्ष अगाडि, अनि अस्ट्रेलियामा चाहिँ तपाईँले के पढ्नु भएको थियो र त्यसले चाहिँ तपाईँलाई अहिले अहिलेको काममा चाहिँ कसरी हेल्प गरिरहेछ त्यो थोरै भनिदिनुहोस् न।
एकदमै मैले त अस्ट्रेलिया पढेको कुरा मलाई यति काम लागिरहेको छ नि। इनफ्याक्ट अहिले मलाई कोभिडमा मान्छेले धेरै चिन्ने पनि सायद मेरो पढाइकै कारण हो। किन आई स्टडी बायोटेक्नोलोजी होइन, मैले अस्ट्रेलियामा वोलोङ युनिभर्सिटीमा दुईवटा मास्टर्स डिग्री गरेर वेस्टर्न सिटीमा पिएचडी गरेँ मैले होइन। अनि मेरो डबल मास्टर चाहिँ नि रिकम्बिनेन्ट डिएनए टेक्नोलोजीमा र इम्युनोलोजीमा दुईवटा मैले गरेँ भने पिएचडी चाहिँ अभियसली बायोटेकै एउटा फिल्डमा प्रोबायोटिक्समा गरेँ मैले। सो त्यो 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 क्षेत्र नै बायोटेक भनेर कस्तो भने यु नो भ्याक्सिनेसन भ्याक्सिन डायग्नोस्टिक्स डिटेक्सन होइन मैले एनिथिङ अहिले अहिले जुन कोभिडको महामारीमा चलाउनु पर्ने जुन टुल्सहरू छन् र जुन फिल्ड अब एक्सपर्टिज चाहिन्छ जस्तो इम्युनोलोजी इम्युन सिस्टम होइन यी सबै कुरा मैले पढेर अस्ट्रेलिया पढाएँ हो कि। सो देयरफोर मैले चाहिँ त्यसलाई एकदम इनडेप्थ पढ्ने मौका पाएँ अस्ट्रेलियामा, जसले आज मलाई मेरो संस्था पनि त्यसैमा त्यही फिल्डमा काम गर्छ त्यसले जाने अलिकति एज चाहिँ मलाई दिएको छ। किन आई हेभ स्टडिड दिस होल टपिक फ्रम इन डेप्थ के भित्रबाट मैले एकदम भित्र छिरेर पढ्न पाएको थिएँ मैले, र त्यसले गर्दा चाहिँ मलाई अलिकति त्यस हिसाबले चाहिँ मलाई एकदमै एडभान्टेज चाहिँ दिएको छ नेपालमा।
हजुर, अस्ट्रेलियाको एजुकेसन सिस्टम कस्तो हुँदो रहेछ, त्यहाँ तपाईँले के कसरी यो विषयहरूमा चाहिँ गहिरोसँग पढ्न सक्नुभयो त्यो पनि थोरै भनिदिनुहोस् न।
एकदमै हामी अस्ट्रेलियामा के थियो भन्दाखेरि मैले अब अभियसली कम्पेयर त मैले गरेर मिलेन किनभने जे अस्ट्रेलिया पढेँ एउटा पढिनँ होइन। मैले नेपाली अन्डरग्राड मेरो हाई स्कुल एजुकेसन नेपालमा थियो भने अन्डरग्राड वाज अमेरिकामा थियो युएसमा थियो, त्यसपछि मैले मास्टर्स पिएचडी पोस्ट ग्रेजुएट भनौँ एन्ड डक्टर अस्ट्रेलियामा गरेँ। मैले अस्ट्रेलियामा के पाएँ भन्दाखेरि एउटा कुरा चाहिँ के त्यो जुन ह्यान्ड्स अन थियो एकदम ह्यान्ड्स अन वाज भेरी भेरी युजफुल के, भनेपछि ल्याबमा समय बिताउने। एउटा उदाहरण दिउँ तपाईँलाई, युएसमा पढ्दाखेरि उनीहरूको त्यो अनर्स भन्ने हुँदैन कि, यु डु फोर इयर्स अन्डरग्राड एन्ड दट्स के युएसमा। अस्ट्रेलिया चाहिँ थ्री इयर्स फोर इयर्समा चाहिँ थ्री इयर्स प्लस वान इयरको रिसर्चलाई अनर्स भन्छन् होइन। सो आई फाउन्ड त्यो सिस्टम एकदम युजफुल एस्पेसली यो साइन्सको क्षेत्रमा, किनभने यु निड टु बी इन द ल्याब, यु निड टु हेभ ह्यान्ड्स अन के। र पछि मैले मास्टर्स गर्दा पनि पिएचडी गर्दा पनि आई रियली गट टु यो ल्याबमै बसेर फिल्डमै गएर यो एक्चुअल ह्यान्ड्स अन जुन मैले ट्रेनिङ पाएँ त्यो चाहिँ मलाई एकदमै गजब लाग्यो। आई थिङ्क त्यो अस्ट्रेलिया पढेको त्यो एउटा मेजर एडभान्टेज चाहिँ मैले त्यो देखेको छु।
हजुर, अनि त्यसपछि तपाईँको यो उता अस्ट्रेलियामा सिकेको ज्ञानहरू चाहिँ नेपालमा कसरी प्रयोग गरिराख्नु भएको छ? हामी देखिरहेको छौँ तपाईँले कहिलेकाहीँ सरकारलाई पनि चाहिँ सल्लाह दिइराख्नु भएको हुन्छ होइन, त्यो आफ्नो कामको बारेमा नेपालमा कामको बारेमा थोरै भनिदिनुहोस् न।
जरुर, मैले नेपाल फर्केपछि पहिला त काठमाडौँ युनिभर्सिटीमा पढाएँ मैले 5 इयर्स अरे, त्यहाँ पनि इन्फ्याक्ट डिपार्टमेन्ट बायोटेक जुन मैले पढेकै विषय थियो त्यो खडा गर्न पनि मेरो रोल रह्यो त्यहाँ केयुमा होइन। तर केयुमा देन आई लेफ्ट आफ्टर 5 इयर्स, किनभने मैले जुन लेभलमा काम गर्न खोजेको मैले केयुको त्यो होला तत्कालीन केयुको वातावरण मैले पाइनँ होइन। सो मैले र मेरो केही साथीहरू मिलेर मेरो संस्था खोल्यौँ, हामीले अहिले दुईवटा संस्था थियो सुरुमा अहिले बढाएको छ। सो त्यो चाहिँ नि यही लेटेस्ट टेक्नोलोजी मलिक्युलर डायग्नोस्टिक्सको प्लेटफर्म चलाएर रिसर्च एन्ड डायग्नोस्टिक्स हामीले हात हाल्यौँ। त्यहाँ चाहिँ नेपालमै 2008 पहिलोचोटि हामीले रियल टाइम पिसिआर भन्ने प्रविधि भित्रायौँ, जबकि त्यो बेला नेपालमा पिसिआर भन्ने के मान्छे त खासै थाहा थिएन धेरैलाई। आजको दिनमा हेर्नु भने अब सब अल अफ कोभिड डिटेक्सन इज डन बाई रियल टाइम पिसिआर होइन। नेपालमा हामीले ल्याब सुरु गर्दा कोही पनि थिएन भने अहिले 40 ल्याब त काठमाडौँमै छ भन्ने सुन्छु भने चाहिँ। सो दिज हामीले चाहिँ नि नेसनल एन्ड इन्टरनेसनल कोलाबोरेटर्सँग मिलेर रिसर्च ड्रिभन इन्स्टिट्युसन हामीले खोल्यौँ, त्यसको नाम सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल सिएमडिएन भनेर खोल्यौँ। र त्यसले चलाउने ल्याब चाहिँ नि प्राइभेटली ओन गरेर हामीले इन्टरप्रिट नेपाल प्राइभेट लिमिटेड भनेर खोल्यौँ। सो द ल्याब वाज इज ओन बाई द प्राइभेट कम्पनी एन्ड द रिसर्च इज क्यारिड आउट बाई द सिएमडिएन विच इज एन एनजिओ भने हामीले त्यसरी खोलेको 2007-2008 र आजको दिनमा पनि वी आर लिडर्स इन नेपाल एन्ड अल्सो रिजनली एन्ड इन्टरनेसनली वेल नोन। हामीले गरेको रिसर्चको लागि मोस्टली इन्फेक्सियस डिजिजेस र केही मात्रामा वाइल्ड हेल्थ वाइल्ड लाइफ जुनोसिसमा र केही मात्रामा चाहिँ अभियसली नन कम्युनिकेबल डिजिज नसरी रोगमा भनेपछि त्यो लेभलको हामी काम गरिरहेको छौँ। र इट्स बिन लाइक अब भरिहाल्यो नि अब इट्स बिन 14 इयर्स रनिङ र हामीहरू अब यसैमा अब अगाडि बढिरहेको छौँ नेपालमा विथ इन्टरनेसनल एन्ड नेसनल फन्डिङ सपोर्ट। हाम्रो आफ्नो पैसा हुँदैन, हामी हेभ टु आस्क फर फन्डिङ।
हजुर हजुर, तपाईँको यो संस्थाले तपाईँको कामले चाहिँ नेपालमा नेपालको कोभिड महामारीमा चाहिँ के कस्तो काम गरिराख्नु भएको छ कोभिडलाई?
हामीले एकदमै सुरु होइन एकदमै हामीले त यो त नेपालमा अग्रपङ्क्तिमा हामी नै थियौँ र हामीहरू अहिले पनि छौँ। फर इक्जाम्पल नेपालमा जब पहिलो केस डिटेक्ट भयो इनफ्याक्ट हाम्रो हेल्पले डिटेक्ट भए पछि हामीले नेपाल गभर्मेन्टको यो नेसनल पब्लिक हेल्थ ल्याब जुन चाहिँ एनपिएचएल, उसलाई अप्ठ्यारो परेको अवस्थामा हामीले हाम्रो प्राइमर किट, जनशक्ति ट्रेनिङ दिएर फर्स्ट केस डिटेक्सनमा हाम्रो ल्याब वाज डिरेक्टली इन्भल्भ, विच वाज रेकग्नाइज बाई द गभर्मेन्ट अल्सो जो आधिकारिक रूपमा. पछि उहाँहरूको मान्छेलाई हामी ट्रेनिङ गराइदियो र पछि उहाँहरू आफैले अगाडि बढ्नुभयो. उहाँहरूसँग ल्याब थियो तर त्यो एक्सपर्टिज थिएन कि, सो वी हेल्प द्याट. त्यसै गरेर त्यसपछि त हामी अब रेगुलर डिटेक्सन अनि सिरो प्रेभलेन्स स्टडी भनेर तपाईँले सुन्नुभयो होला, नेपालमा कतिजना एन्टिबडी लेभल भइसक्यो भनेर दुईवटा स्टडी भएको थियो. गभर्मेन्टको लिडमा, डब्लुएचओ नेपालको सपोर्टमा हाम्रो संस्था चुनिएको थियो दुवैचोटि टु हेल्प विथ द फिल्ड एन्ड कलेक्सन. त्यो हामी दुईचोटि गऱ्यौँ. त्यसै गरी अहिले नेपालमा के अरे एभ्री विक 50-70 भाइरसको जिनोमिक सिक्वेन्सिङ हामी गरिरहेको छौँ नेपाल गभर्मेन्टसँग मिलेर, हाम्रो नेपाल हेल्थ रिसर्च काउन्सिलको अगुवाईमा र हाम्रो पार्टनरसिपमा हाम्रो ल्याबमा हुन्छ यो. र त्यो इन्टरनेसनल कोलाबोरेसन पनि छ त्यसमा, जस्तो युनिभर्सिटी अफ लिभरपुल, युनिभर्सिटी केम्ब्रिजको साङ्गर इन्स्टिच्युट लगायत, अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट, विराट नेपाल मेडिकल ट्रस्ट, यिनी सबैको कोलाबोरेसनमा चाहिँ हामीहरू नेपालकै रेगुलर जिन सिक्वेन्सिङ गरिरहेको छौँ सार्स-CoV-2मा, जसले हामीलाई भन्न सक्छ कि नेपालमा अहिले कुन कुन भेरिएन्टहरू फ्लोट गरिरहेको छ भनेर. यी बाहेक हामीले नेपालको फर्स्ट जिनोमिक सिक्वेन्सिङ गऱ्यौँ नेपाल हेल्थ रिसर्च काउन्सिलको लागि भनेर. सो यी कुराहरू चाहिँ हामी रेगुलरली गरिरहेको छौँ र अझ पनि अब गर्ने प्लान छ हाम्रो.
अब एकछिन तपाईँको बारेमा कुरा गरौँ है त. सबभन्दा पहिला चाहिँ म तपाईँलाई सोध्न चाहन्छु, आफ्नो चाहिँ उच्च अध्ययनको लागि अस्ट्रेलिया चाहिँ किन रोज्नु भयो तपाईँले?
मेरो एकदम इन्ट्रेस्टिङ छ. म पहिले खास अब मैले अहिले भने नि, मैले अन्डरग्राड युएसमा गरेको, मलाई अमेरिकन मन नपरायो, मलाई मन परेको थियो. तर के भन्दाखेरि आई फाउन्ड अमेरिका पहिले कुरा ज्यादै पर, टु बी भेरी अनेस्ट, घर जाएर म मेरो जहिले पनि घर फर्किन्छु भन्ने नै मेरो मनमा चाहेको थियो. मलाई कहिले पनि म बाहिर बसेर अमेरिकामा बस्छु अस्ट्रेलिया बस्छु भन्ने मलाई कहिले पनि थिएन. र अब अमेरिकामा अहिले जस्तो सहयोग थिएन, अब त्यो बेला सबैजना महँगो पनि थियो, कम्युनिकेसन अहिले जस्तो सहयोग पनि थिएन. सो मलाई आई युज टु मिस होम अ लट. र मैले चाहिँ के सोच्थेँ भन्दा जहिले पनि अब यति पर बसेर मलाई त के रमाइलो लागेन. र अमेरिका एजुकेसन राम्रो हुँदा हुँदै पनि अस्ट्रेलिया को बारेमा बिस्तारै हल्ला खल्ला सुनिँदै थियो. र अस्ट्रेलिया बारेमा नि एजुकेसन राम्रो छ र यो बायोटेक भन्ने फिल्डमा चाहिँ अस्ट्रेलियाले राम्रो फड्को मार्दैछ भन्ने कुरा मेरो अलिकति इन्टर्नल होमवर्क र साथीभाइ र परिवारका सदस्य विशेष गरी मेरो फादरले अलिकति होमवर्क गरेर मलाई भनेपछि हेर्नु न त के भनेर अलिकति मैले पनि होमवर्क गरेँ र हो रहेछ भन्ने कुरामा लाग्न थाल्यो. त्यसपछि जस बोलम्बोको एकजना आउनुभएको थियो नेपालमा, रिक्रुटर टाइपको हुनुहुन्थ्यो उहाँ. उहाँहरूसँग पनि कुरा भयो, उहाँले गरेको कुरा मलाई अलिकति मन पर्यो र त्यसपछि त अब ल अप्लाई गरौँ भने अप्लाई गरियो, त्यसपछि अगाडि बढेको हो. र अस्ट्रेलिया गएपछि त अब फर्किने मनसा कहिले पनि भएन, मतलब अस्ट्रेलियाबाट अमेरिका फर्किने मनसा कहिले पनि भएन. अमेरिकामा 4 वर्ष बसेँ, अस्ट्रेलियामा 9 वर्ष बसेँ अनि त्यहीको पढाइ मन पर्यो, त्यही अनुसारले म अगाडि बढेँ.
9 वर्ष बस्नुभयो है, धेरै समय बिताउनु भएछ अस्ट्रेलियामा.
एकदमै डबल मास्टर्स पिएचडी भएपछि 9 वर्ष त त्यसमा बित्यो होइन. र मलाई अस्ट्रेलियाको प्रब्लम मेरो लाइफमा, म इङ्ल्यान्ड पनि बसेँ 6 महिना होइन बिचमा, तर युएस इङ्ल्यान्ड अस्ट्रेलिया हेर्दा मैले सबभन्दा रमाइलो र अविस्मरणीय बसाइ र पढाइ चाहिँ मेरो अस्ट्रेलियामै मलाई लाग्यो. र आज पनि आजको दिनमै म अब त्यो पढेर फर्केपछि म 3-4 चोटि अस्ट्रेलिया फर्किसकेको छु. म तपाईँलाई थाहा नै होला, मैले 2-3 अवार्ड पनि पाइसकेको छु अस्ट्रेलियाबाट होइन. र मेरो चाहिँ त्यहाँसम्मको क्लोजनेस होइन त्यो चाहिँ एकदमै नजिकको छ. मेरो साथीहरू अहिले पनि अस्ट्रेलियन साथीहरू छ, मेरो वाट्सएपहरूमा भाइबरमा कुरा भइरहन्छ, राम्रो छ, आत्मीयता एकदम राम्रो छ मेरो.
हजुर, अनि 9 वर्ष बसाइमा अस्ट्रेलियाको अनुभवहरू, रमाइलो सम्झनाहरू के छन् भने बताइदिनुहोस् न.
ए नराम्रो त कुनै पनि छैन, त्यो पिएचडीका रातभरि चाहिँ यो लामा बिताएका भाग छ, अन्य त रमाइलो छन् होइन. अब म ओलङ्गोङमा 4 वर्ष बसेँ होइन, लिभरपुल न्यू साउथ वेल्समा झन्झन् 4.5 वर्ष बसेँ. अब ओलङ्गोङ वाज अब मास्टर, डबल मास्टर त्यही गरेको थिएँ मैले ओलङ्गोङमा. त्यहाँको लाइफ, त्यहाँको वेदर, त्यहाँको बिच कल्चर त्यो त कहिल्यै बिर्सन नसक्ने. र मैले पहिलोचोटि बियर खान मन पराए पनि अस्ट्रेलियामै हो, अमेरिकामा बियर खाना खोज्दा मलाई मन नपरेर मैले कहिले बियर खान भनेको मान्छे त्यहाँ अस्ट्रेलिया पुरा छ. मेरो सुपरभाइजरसँग मिलेर खाएको मैले पहिलोचोटि बियर, मेरो अस्ट्रेलियाको सुपरभाइजर खाएको एकदम बियर कल्चरमा म त्यसपछि चुर्लुमा डुबेँ. सो द्याट वाज अ भेरी नाइस एक्सपिरियन्स टु बी सिटिङ एन्ड हेभिङ अ बियर अर टू अर मेबी मोर विथ माई सुपरभाइजर, मजा आएको थियो. सो यस्ता यस्ता कुराहरू थिएँ, धेरै सम्झनाको धेरै धेरै पाटाहरू छ र त्यो अहिले भन्नु नै सकिन्छ, धेरै छ.
हजुर हजुर, अनि अहिले चाहिँ तपाईँ अस्ट्रेलियाको साथीहरूसँग त व्हाट्सएपमा पनि कुराकानी गर्छु भन्नुभयो है. अनि अनि अस्ट्रेलियाको समाचारहरू, अस्ट्रेलियाको घटनाहरू चाहिँ यहाँबाट बसेर कतिको हेरिराख्नु भएको हुन्छ?
होइन भइरहन्छ किनभने एउटा यस भने मेरो वाट्सएप ग्रुप भएपछि त्यो म अस्ट्रेलियाको न्युजबाट उम्किनै पाउँदैन हेर्नुहोस् किनभने मेरो त्यो वाट्सएप ग्रुप छ त्यहाँ है मेरो टिपिकल आउँदै साथीहरू छ के पठाइरहन्छ न्युजहरू पठाइरहन्छ उनीहरूको विवाद छलफल कोभिडदेखि लिएर आगलाईदेखि सबैको आउँछ मलाई मलाई इन्टरनेसनल मात्रै हुनुको त लोकल कम्युनिटीमा के भएर चाहिँ थाहा हुन्छ त्यो लेभलको म टचमा छु त्यतिले नपुगेर म टाइम टाइममा एबिसी अस्ट्रेलिया पनि आउँछु नि हाम्रो नेपालमा त्यो यसो म हेर्छु इन्टरनेसनल यी सबै कुरा चाहिँ आइरह हुन्छ म अस्ट्रेलियाबाट एकदम नजिकमै हेरेर आउँछु अहिले पनि इनफ्याक्ट म अस्ट्रेलिया एम्बेसडर चाहिँ कुरा गर्दै थिएँ करिब दुई हप्ता अगाडि म त्यो अवार्ड लिन गएको थिएँ सो आई एम भेरी मच इन टच विथ अस्ट्रेलिया
हजुर अनि त्यहाँको घटनाहरू अनि अस्ट्रेलियाले अहिले कोभिड कसरी ह्यान्डल गर्दैछ अथवा अस्ट्रेलियाको कन्टेम्पोरेरी सिचुएसनहरूको बारेमा तपाईँको के ओपिनियनहरू छन्
छ म अस्ट्रेलिया त डरपोक डरपोक नेसन भनेर भनिदिएको थिएँ मैले अस्ति किन भन्दाखेरि जुन किसिमले कोभिड ह्यान्डल गर्यो त्यो गाउँले यति कडा यति चाहिने भन्दा बढी कडा गर्यो कि अहिले उसलाई कोभिड गर्नले नराम्रो हेरिरहेको छ अथवा तपाईँहरूलाई भनौँ न किन भन्दाखेरि उसले यति यति आफूलाई सिक्लुड गरायो कि उसले त्यो एक्सपोजरै गरिदिएन किनभने सिक्लुड गरायो भ्याक्सिनमा फोकस गरेन कि उनीहरूको जाने लकडाउन वाज द मेन टार्गेट मेन एम अफ अट्याक थियो कि उसले डिफेन्स अप्रोप्रिएट अफेन्स थियो कि अस्ट्रेलियाको लागि विच वाज रङ भ्याक्सिनमा जानुपर्थ्यो खालि हामी आफूलाई लकडाउन गर्छौँ संसारबाट सिक्लुड गर्छौँ भनेको अब आखिर अब एकचोटि छिरेको त ओमिक्रोनले बिपात बचाइरहेको छ त्यहाँ अहिले होइन त्यसले गर्दाखेरि वाज एकदम त्यो सुरुदेखि नै अलिकति मान्छेले आउन दिने बरु भ्याक्सिन लाउने त्यसो गर्नु पर्थ्यो सो म चाहिँ जहाँसम्म कोभिडको कुरा छ म आई थिङ्क अस्ट्रेलिया ह्यान्डल कोभिड प्रिटी ब्याडली भन्छु म अहिले पनि म चाहिँ अस्ट्रेलियाको कोभिड ह्यान्डलिङ वाज प्रिटी ब्याड र ओमिक्रोन प्रुफ झार् कि डेल्टासम्म ठिकै थियो तर डेल्टा वाज सो स्ट्रिक्ट कि इट डिन्ट प्रिपेयर अस्ट्रेलिया फर वाट वाज कमिङ नेक्स्ट एन्ड ओमिक्रोन वाज डेफिनेटली मोर सिभियर देन डेल्टा अस्ट्रेलियाको लागि पनि सो यसो गरेर म देखेँ होइन अब त्यसबाहेक त त्यसपछिको स्टेप्सहरू त अब राम्रो लिएछ भ्याक्सिने अस्ट्रेलिया इज वान अफ द बेस्ट भ्याक्सिनेटेड पपुलेसन छ अब अहिले रुलै बनाएको अरे यु हेभ टु पे 3500 अस्ट्रेलियन डलर्स फर नट भ्याक्सिनेटेड भनेर रुलै बनाएको अरे हालसालै हिजो मात्र हो अरे सो त्यो त्यो कुरा चाहिँ इट्स भेरी गुड न्युज
हजुर अनि अस्ट्रेलियाको समसामयिक राजनीतिहरूलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले
मैले राति चाहिँ म त्यति ध्यान दिन्न म पढ्छु स्कट मोरिसनको बारे न्युज आइरहन्छ अस्ति उहाँ पनि कोभिड इन्फेक्टेड हुनुभएछ होइन ठिक हुनुभएछ अनि म अस्ट्रेलियन पोलिटिक्सलाई चाहिँ म नजिकबाट हेर्दैन किनभने आइम अ साइन्टिस्ट म आइम अ पब्लिक हेल्थ एक्सपर्ट एक्सपर्ट आफूलाई भन्नु मिलेन आइम पब्लिक हेल्थ के हुन्छ स्टुडेन्ट भन्नु पर्ला र त्यसले गर्दा म पब्लिक हेल्थमा बढी फोकस गर्छु र हेल्थमा बढी फोकस गर्छु साइन्समा बढी फोकस गर्छु पोलिटिक्समा म त्यति ध्यान दिन तर म टचमा चाहिँ रहिरहन्छु अब त्यही हो अब इज गो इज मुभिङ अलङ भन्ने कुरा बुझ्नु पऱ्यो
हजुर हजुर अस्ट्रेलियाको के कुरा चाहिँ मिस गर्नुहुन्छ नेपालमा ओहो यस्तो भइदियो हुन्थ्यो भन्ने खालको चाहिँ के लाग्छ
मैले जे मिस गर्छु नेपालले कहिले पनि पाउनेवाला छैन अनलेस अ बिग जियोलोजिकल इभेन्ट ह्यापन्स त्यो भनेको ओसन र बिच हो होइन आई मिस द ओसन कल्चर आई मिस द बिच कल्चर आई मिस यु नो ह्याभिङ यु नो चिलिङ आउट द फ्रेन्ड्स एट द बिच मेबी बारबी बाई द बिच यु नो न्यु इयर्स क्रिसमसमा मजा आउँछ टि सर्ट र सर्ट्स लगाएर मजा आउँछ बारबी गरेको कहिले बिर्सिनँ म होइन यस्तो यस्तो गरेर चाहिँ मिस हुन्छ हेर्नुहोस् होइन तर एट द सेम टाइम टाइम टाइममा जान पाइरहेको छु सो इट्स ओके तर त्यो अस्ट्रेलियन बिच कल्चर चाहिँ म एकदम आई मिस द्याट अ लट तर अनफोर्चुनेट द्याट्स इज समथिङ नेपालमा ल्याउन सकिन्न
हजुर हजुर अनि तपाईँले चाहिँ यस्तो रमाइलो समय अस्ट्रेलियामा बिताएर पनि नेपाल फर्किने निर्णय चाहिँ किन गर्नुभयो
सिम्पल छ मैले पहिले अहिले भने मैले मेरो कारण मेरो फ्यामिली गर्दा होला मेरो फ्यामिलीका अन्य सदस्यहरू पनि रिलेटिभ्सहरू कजन्सहरू पनि सबैजना फर्किनु भयो कि दे अल कोही रसिया पढेर फर्किनु भयो कोही युरोप पढेर फर्किनु भयो कोही अमेरिका पढेर फर्किनु भयो अब अस्ट्रेलिया पढेर फर्किने अलिक सिनियर लेभल भनेको म नै छु होइन सो मेरो त्यो फ्यामिलीले गर्दा पनि होला र प्लस मेरो अब अपब्रिङिङले गर्दा पनि होला मलाई चाहिँ कहिले पनि म बाहिर बसेर काम गर्छु उसो गर्नु भएन मलाई आई दिस फ्यान्ड अब त्यत्रो 13 वर्ष विदेश बसेँ होइन मलाई चाहिँ केही नेपालमा आएर केही राम्रो कुरा गर्छु भनेको थियो मलाई के भन्ने चाहिँ मलाई पहिले पनि थाहा भएन पछि यहाँ आएपछि मात्रै थाहा भयो मलाई मलाई अस्ट्रेलियाबाट फर्किँदा पनि ठ्याक्कै के गर्छु भने थाहा थिएन कि तर थाहा पाएपछि होइन त्यसले गर्दा चाहिँ यो केही गर्छु भन्ने थियो मलाई आई वन्ट टु बी क्लोज माई फ्यामिली आई वन्ट टु बी क्लोज टु नेपाल कल्चर त्यसले गर्दाखेरि त्यो त्यही कारणले होला म फर्केको
हजुर अब त्यहाँ तपाईँले अरू यहाँबाट गएको नेपालीहरूसँग पनि भेटघाट गर्नुभयो होला अथवा चिन्जान भयो होला होइन अनि त्यसरी अस्ट्रेलिया हजुर अनि अस्ट्रेलियामा पढेर आएका यस्तो नेपालीहरूले चाहिँ नेपालमा चाहिँ के योगदान दिन सक्छन् जस्तो लाग्छ
मैले योगदान दिइरहेको मान्छेहरू भेटेको छु मैले मैले पढेको युनिभर्सिटीका एकजना मान्छे फर्काएर देखाएको छु होइन होइन योगदान किन दिन सक्दैन र म त अब अहिले नि तपाईँले अब तपाईँले सुनिरहनु भएको अस्ट्रेलियामा बस्ने नेपालीहरू पनि होला स्टुडेन्टहरू पनि होला अब के लाग्दो भने ए नेपालको के होला जस्तो लाग्दो हो तर इनफ्याक्ट केही गर्न सकिन्छ कि गाह्रो छ अभियसली केही सुरु गर्नुपर्छ कि कसै गरेर जब गर्नु पर्यो नेपालमा होइन तर गर्न सकिन्छ गर्ने धेरै ठाउँहरू छन्। अब मैले हेल्थमा बायोटेक्नोलोजी चलाएर एकदम कटिङ एज रिसर्च गर्छु भनेर म 2006-04 नेपाल फर्किँदाखेरि अथवा 2005 पर्मनेन्टली फर्किँदाखेरि कसैले पत्ता थिएन मलाई, मेरो पेरेन्ट्सले पत्ता थिएन कि मान्छेले मलाई पिआर लिएर बस्नुभएको थियो। मैले आई वाज 2 इयर्स इन्टु माई पिआर, मैले छोडेको नि त त्यो मान्छे त्यो मलाई जिलोङमा स्किल माइग्रेन्ट भिजा पैसा थिएँ मैले, आई डोन्ट 2 मोर इयर्स बिफोर पिआर थियो त्यसले। तर यस्तो छ नि त कुरा के भन्दाखेरि अलिक आत्मविश्वास हुनुपर्छ, दृढ विश्वास भन्छु कि म आफू कन्भिन्स हुनुपर्छ कि म नो म्याटर वाट आई क्यान आई विल स्टिक अराउन्ड आई विल डु इट भनेर भन्न सक्नुपर्छ कि। अब त्यो समयमा नहोला, मेरोमा थियो होइन, म जस्तो अन्य पनि छन् जहिले जाने जस्तै दुःख पाए, म 5-6 वर्ष दुःख गरेर भयो भने बरु बाबा बाउँ मागेर भए पनि बस्छु तर त्यसपछि चाहिँ म आफू के गर्छु भने त्यो हिसाबको एउटा सोच चाहिँ लिएर लिनुपर्छ हेर्नुहोस् होइन। तर गर्ने भने त कति ठाउँ कच्चा हुन्छ र त अहिले नेपाल तपाईँले हेर्नु भने वी आर डेभलपिङ, हाम्रो पनि यहाँ पूर्वाधार राम्रो डेभलप भएर छ। अब पोलिटिक्सहरू ब्युरोक्रेसी भने आफ्नो ठाउँ छ तर त्योभन्दा माथि उड्न सक्नुपर्छ हामीले, त्यो द्याट स्टार्ट फ्रम यु के द्याट स्टार्ट फ्रम यु। अब मलाई उदाहरण लिनुहुन्छ नि म त्यसबाट आफ्नो अब म पोलिटिक्स र ब्युरोक्रेसीबाट हतोत्साही भएर होप छोड्ने भए त म फर्केर जान्थेँ होला, तर आई डिन्ट डु द्याट नि त।
तपाईँले गाह्रो छ भन्नुभयो, गाह्रो भनेको चाहिँ यही पोलिटिक्स र ब्युरोक्रेसी भन्नुभएको हो कि अरू पनि फ्याक्टरहरू छन्?
होइन त्यही नै पोलिटिक्स र ब्युरोक्रेसी नै हो र त्यही हो, त्यसमा जोडिएका विभिन्न पार्टहरू छन् नि त। अब पोलिटिक्समा जोडेपछि इट्स नट व्हाट यु नो बट हु यु नो भन्ने कुरा आउँछ होइन, अब ब्युरोक्रेसी पनि त्यही नै हो, रेड टेप्सहरू छन् दुनियाँ छन् तर त्यसलाई त आफैले ब्रेक गर्दै जाने हो र आफ्नो क्षमतालाई माथि सार्ने हो कि अरूको क्षमतामा भर पर्ने होइन कि आफ्नो क्षमतालाई लिएर त्यसलाई नै पुसिङ फ्याक्टर हुनुपर्छ। र तपाईँलाई आज तपाईँसै कुरा आएर बेला म एउटा कुरा चाहिँ एकदम क्लियर पार्न चाहन्छु कि म पटक पटक के सुन्दै आउँछु भन्दाखेरि ए हो समीर र समीर जस्ता मान्छेहरू त घर अब दे कम फ्रम वेल अफ फ्यामिली त्यसले गर्दा चाहिँ उनीहरूलाई गाह्रो के गाह्रो हुन्थ्यो भन्ने सुन्छु कि म, तर रिमेम्बर द्याट कि म भन्दा वेल अफ फ्यामिलीहरू उहीँ बसेका छन् कि किनभने इट्स बेटर फर मी फ्रेङ्कली स्पिकिङ म जस्ता भनौँ अप्पर मिडल क्लासका फ्यामिलीहरू चाहिँ नि नेपालमा बस्नुभन्दा विदेशमा बस्नु नै फाइदा हुन्छ टु भेरी अनेस्ट, किन पैसा छ र घरकै पैसाले पनि विदेशमा चलाउन सकिन्छ भने त्यहाँ पनि कमाउने यहाँ पनि कमाउने त डबल भइहाल्यो होइन र त्यो इज नट अ गुड एक्सक्युज के यु कम ब्याक एन्ड देन युज वाट यु हेभ भन्ने मेरो सोच छ।
हजुर हजुर, अनि समीरजी तपाईँ यहाँ आएपछि चाहिँ अब आफ्नो वैज्ञानिक क्षेत्रमा मात्रै होइन एउटा मनोरञ्जन संसार क्षेत्रमा पनि हुनुहुन्छ अनि आफ्नो टेलिभिजन शोमा पनि काम गर्नुहुन्छ, बिचमा एउटा चलचित्रमा पनि देखिनु भएको थियो, यो क्षेत्रमा रुचि र कामको बारेमा थोरै भनिदिनुहोस् न।
म त आई डोन्ट नर्मली से नो टु नयाँ एक्सपिरियन्स कुनै पनि नयाँ अनुभव बटुल्नेमै पक्षमा हुन्छु, जे होस् चाहे खानेकुरा खानेमा होस् कि कहीँ घुम्न जानेमा होस् कि साथीहरू बनाउने होस् कि म चाहिँ यो नाइ भन्ने म छैन कि आई डोन्ट स्टार्ट विथ द नो कि आई स्टार्ट विथ द यस कि म अलिकति आफूलाई पोजिटिभ थट प्रमोटर भनेर हेर्छु आफूलाई होइन। अब त्यसै सिलसिलामा मलाई टिभीको अप्रोच आयो, आई डोन्ट नो दे सॉ समथिङ इन मी होला होइन, अनि मैले यसो कान्तिपुर टेलिभिजन अब कान्तिपुर टेलिभिजन चाहिँ त्यो बेलाको लागि त सबै टप नै थियो, अहिले अब अहिले त अरू पनि आएँ होइन। सो 4-3.5 इयर्स अघि जब मलाई अप्रोच आयो आई डिन्ट से नो ब्रेकफास्ट सो होस् भनेर आइदियो भने चाहिँ मैले अस्ट्रेलिया अमेरिका युरोपमा ब्रेकफास्ट सो होस् के गर्न सक्छु मैले देखाएको थिएँ, त्यो मैले त्यो अपर्च्युनिटी छोड्न चाहिनँ। सो आई टुक इट अप, सुरुमा गाह्रो भयो तर त्यो गाह्रोलाई पार गरे जस्तो आज हेर्नुहोस् म 3 च्यानलमा काम गरिसकेँ, कान्तिपुर, AP1 र नाउ आई एम विथ ग्यालेक्सी नेपालको अलिक बिगेस्ट एन्ड द मोस्ट मोडर्न च्यानल होइन, त्यही पनि ब्रेकफास्ट सो नै गरिरहेको छु मेरो को होस्ट मिलेर। त्यसै गरी सिनेमाको कुरा गर्नुभयो, सिनेमा मैले बिन इन्भल्भ विथ 3 मुभिज सो फार, एउटा मैले नै प्रड्युस गरेँ, दुइटामा आई प्लेड कि रोल्स भनौँ होइन, र अरू पनि मान्छेहरूले अफर गर्छ, मैले स्टेजमा खेलाएको छु प्रोफेसनल एन्ड एमेच्योर स्टेजमा एक्टिङ गरेको छु मैले इङ्ग्लिस नेपाली दुबईमा होइन। सो दिज आर म के भन्छु भन्दाखेरि यु सुड नट लिमिट युर सेल्फ भन्छु, एज लङ एज यु डोन्ट लुज साइट अफ वाट यु वन्ट टु अचिभ के, तपाईँले आफ्नो मुख्य गन्तव्य अथवा मुख्य लक्ष्य चाहिँ छोड्नु हुँदैन भनेको जस्तो आई एम अ साइन्टिस्ट, मैले साइन्सलाई छोडिनँ भने मैले अर्को कुरा जे गरे पनि हुन्छ कि, मैले मैले साइन्सलाई छोडेर जाने मुभिज होस् टिभी होस् एनिथिङ एनिथिङ लाइफ इज पोसिबल एन्ड यु सुड डु इट भन्छु म चाहिँ, मेरो बच्चालाई म त्यही सिकाउँछु डोन्ट एभर से नो भन्छु कि म, तर आफ्नो लक्ष्य भनेको अब मेरो साइन्स र पब्लिकहरूलाई म छोड्दिनँ कि।
सो त्यो गर्दाखेरि मलाई कसरी भ्याउनुहुन्छ समीरजी दुवै गर्नलाई?
त्यही त इट्स अल अबाउट टाइम म्यानेजमेन्ट, मान्छेले मलाई हेर्छन् कि तपाईँले सबै त कसरी भ्याउनुहुन्छ भनेर भन्नु भन्छन्, अब तपाईँले देखिनु भएको छ मैले अरू मान्छेले देख्छु मैले भ्याइरहेको छु नि त, एन्ड आई थिङ्क आई ब्यालेन्स इट प्रिटी वेल एन्ड आई गट अ फ्यामिली आई लुक आफ्टर अल्सो, मेरो फ्यामिलीसँग म आइम क्लोज होइन, मेरो साथीभाइसँग म ह्याङ आउट गर्छु, आई हेभ टाइम फर हलिडेज, म त्यो सबै गर्छु कि इस टाइम म्यानेजमेन्ट इज नट एज त्यति गाह्रो छैन कि मान्छे जति गाह्रो भन्छ नि मान टाइम म्यानेजमेन्ट त्यति गाह्रो छैन कि म चाहिँ के भन्छु नि मलाई मान्छे डिस्कस पनि मलाई भन्छ कि तपाईँको के टाउकोमा फोल्डर छ भन्छ म हो भन्छु कि यिन यो फोल्डर फोल्डरमा काम गर्नु पर्दो रहेछ कि कम्प्युटरमा जस्तै कि मतलब जस्तो म तपाईँसँग अहिले कुरा गरिरहेको छु नि मेरो फोकस तपाईँसँग छ कि अब तपाईँसँग कुरा गरिसकेपछि आइल फोकस अन व्हाटएभर एल्स आई एम डुइङ कि त्यो एन्ड द्याट इज नट द्याट हार्ड कि तर हो अलिकति प्र्याक्टिस र अलिकति आफूलाई त्यसरी इट कम्स विथ टाइम इट कम्स विथ एक्सपिरियन्स इट कम्स विथ एज होइन त्यसरी सबै गर्न सकिन्छ तर टाइम म्यानेजमेन्ट चाहिँ अलिकति फोल्डर क्रिएट गर्ने अनि प्रायोरिटाइज गर्ने अब सबै त गर्न छैन नि अहिले तपाईँले भन्नुहोला त्यसरी अब भोलि नै मलाई अब अमेरिका गएर हलिउडमा चार महिना लगाएर फिल्म सुट गर्नुपर्छ भने आई वोन्ट डु इट के किन मेरो प्रायोरिटी भने फेरि मेरो साइन्स र हेल्थै हो कि त्यसले गर्दा त्यो प्रायोरिटाइज गर्नुपर्छ हेर्नुहोस् होइन यु डोन्ट गेट क्यारिड अवे त्यो ग्रिड लिएर त्यो उसले जानु हुँदैन तर होइन भोलि मलाई एक महिनाको लागि अस्ट्रेलिया अमेरिका पढाउन आयो मेरो फ्रिडम भने आई विल डु इट कि मेरो प्रायोरिटी त्यो भयो त्यसले गर्दाखेरि यसरी प्रायोरिटाइज पनि गर्नुपर्छ प्रायोरिटाइज गर्ने यु हेभ टु म्यानेज यु हेभ टु डेलिगेट र अलिकति आफूलाई अलिकति फोकस माइन्डलाई चाहिँ फोकस चाहिँ गर्न जानुपर्छ
हजुर समीर जी अनि टिकटकमा भाइरल पनि कसरी हुन भ्याउनुहुन्छ समीर जी
त्यो त हेर्नु न कस्तो दस फलि के मैले हेर्नु म छ महिना आएरसम्म आई वाज नट इभन अन टिकटक है आई भेरी हनेस्ट म छ महिना आएरसम्म टिकटकमा थिइनँ म
हजुर
के भयो प्राइम मिनिस्टर ओलीले खोल्नु भयो कि टिकटक है उहाँले खोलेपछि अरूले लिडरहरूले खोल्न थाले है अनि मैले सोचेँ अब हेर्नु आई नेभर से नो टु एनिथिङ मैले भर्खर भने नि त मलाई एकजनाले के भन्यो भन्दा समीर साथीहरूले पनि र मेरो कलिगहरूले पनि र मेरो स्टुडेन्ट पुरा स्टुडेन्टहरू पनि छन् मेरो पुरानो स्टुडेन्टहरू मैले केयुमा 5 वर्ष पढाएँ नि त अनि सर तपाईँले टिकटक खोले यस्तै इन्फर्मेसनहरू हालिदिनु त भने मैले ल ठिक छ भने हालिदिएँ टिकटक खोले एक दुईवटा हालेँ सुन त्यति थिएन पछि हेर्दै गर्दा अनि साढे पुरै इन्फर्मेसन बेस्ड टिकटक अलिकति रमाइलो हल्लाखल्ला गर्ने मैले एन्टरटेनमेन्ट पब्लिक हेल्थ साइन्स सबै जोड्न थालेँ कि सो मेरो टिकटकको भिडियोमा हेर्नु हो भने चाहिँ आफूलाई क्रेजी नेपाली साइन्टिस्ट भन्छु म नेपाली साइन्टिस्ट त भइहाले क्रेजी किन भन्दा आई डु डिफरेन्ट थिङ्स एन टिपिकल साइन्टिस्ट कि त्यसले गर्दा त्यो नाम पनि निकै पपुलर भएको छ अहिले क्रेजी नेपाली साइन्टिस्ट र म चाहिँ नि सबै त्यो मिसाउने हुनाले या आई टेन टु निकै भाइरल भएछु म आफै आफ्नो अलिक खुसी लागेको छ म गर्न सक्दो रहेछु यो टिकटक जेनेरेसनलाई पनि अलिक च्यालेन्ज दिन सक्दो रहेछ भनेर निकै खुसी जान लागेको छ हाम्रो जीवनमा
हस् थ्याङ्क यू भेरी मच फर योर टाइम
समीरजी थ्याङ्क यू फर कनेक्टिङ विथ मी अल्सो
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्